अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np प्रत्येक हप्ता आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। हामी बिर्तामोड खबर बिर्तामोड नगरपालिकासँगको सहकार्यमा प्रत्येक हप्ता प्रसारण गर्ने गर्दछौँ। बिर्तामोड खबरमा हामी बिर्तामोड क्षेत्रको जल्दा बल्दा विषयहरू, जनताको चाहना अनुसार जनप्रतिनिधिहरूले काम गरिरहेको अवस्था छ या छैन लगायत विभिन्न कार्यक्रम, विभिन्न विषयमा, विभिन्न कार्यक्रमहरूका बारेमा हामी कुराकानी गर्ने गर्दछौँ। आज पनि हामीले बिर्तामोड क्षेत्रका एकजना जनप्रतिनिधिसँग कुराकानी गर्न गइरहेका छौँ। बिर्तामोड वार्ड नम्बर 5 वडा सदस्य हुनुहुन्छ ओमभक्त सेणाई, उहाँसँग हामी प्रत्यक्ष कुराकानी गर्ने झमर्को गरिरहेका छौँ। विशेष त पछिल्लो चरण बिर्तामोड नगर क्षेत्रमा विकास निर्माणका कामले भौतिक पूर्वाधारतर्फ केही गति लिँदै गएको अवस्था छ। यद्यपि बिर्तामोडका मुख्य चुनौतीहरूमा भने अझै पनि जनप्रतिनिधि पुग्न सकेको हामीले पाउन सकेका छैनौँ। बिर्तामोडको पार्किङको समस्या, स्थायी रूपमा फोहोर व्यवस्थापनको कुरा, सार्वजनिक शौचालय लगायतको कुरा, सुरक्षाको कुरा र त्यो लगायत अझै पनि बिर्तामोड नगर क्षेत्रमा लागु पदार्थ दुर्व्यसनीहरू बढ्दो क्रममा गएको, यसप्रति जनप्रतिनिधिहरूले खासै ध्यान पुर्याउन सकिरहेको अवस्था अथवा प्रभावकारी काम गर्न सकिरहेको अवस्था देखिँदैन। कृषि बजारलाई व्यवस्थित गर्नु पनि बिर्तामोड नगरपालिकाको चुनौती रहेको छ। त्यसै गरेर बुधबारे हटियाको कुराहरू पनि आजको प्रसङ्गमा हामी जोड्ने नै छौँ। आज हामीसँग कुराकानी गर्न ओम भक्त सर प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ। ओम सर, यहाँलाई स्वागत छ।
धन्यवाद।
विशेष त बिर्तामोडमा नगरपालिका भइसकेपछि जनताहरूले तीव्र विकास निर्माणले गति लिन्छ र यहाँको अव्यवस्थित चाहिँ सहरलाई व्यवस्थित बनाउनतर्फ जनप्रतिनिधिहरू अग्रसर हुनुहुन्छ भन्ने नै अपेक्षा गरिएको थियो। यद्यपि एउटा कार्यकाल समाप्त भएर अहिले तपाईँहरू दोस्रो कार्यकालमा चलिरहँदाखेरि बिर्तामोडलाई, यो बिर्तामोडको विकासलाई चाहिँ तपाईँ पुरानो धेरै अगाडिदेखिको जनप्रतिनिधि, अहिले भर्खर पनि जनप्रतिनिधिमै निर्वाचित भइरहँदाखेरि बिर्तामोडको समग्र विकास निर्माण कसरी गर्ने अथवा अव्यवस्थित सहरलाई व्यवस्थित बनाउने तर्फ चाहिँ के छलफल हुन्छ सर, यो कुरा अलिकति प्रस्ट्याइदिनु न।
बिर्तामोड नगरपालिका एउटा कोशी प्रदेशको झापा जिल्लाको लगभग केन्द्र भागमा रहेको छ। यो पूर्वाधारका हिसाबले ढिलो नगरपालिका भएका कारणले गर्दाखेरि अन्य नगरपालिकाको तुलनामा पूर्वाधार विकास लगायत सम्पूर्ण कुराहरूमा अलिकति पछि नै परेको हामीले अनुभव गरेका छौँ। यो बिर्तामोड नगरपालिकालाई बिर्तामोड नगरपालिका बनाउनका लागि बिर्तामोड नगरपालिकाले विशेष सडक सञ्जालको विषयमा, खानेपानीको विषयमा, सरसफाइको विषयमा र एउटा सुन्दर हरियाली सहर बनाउने विषयमा विभिन्न साधारण सभाहरूमा बिर्तामोड नगरपालिकाले योजना तर्जुमा गर्दाखेरि विशेष योजनाहरू बनाउँदाखेरि यसलाई चाहिँ एउटा यातायातको क्षेत्रमा, सडक यातायातको मुख्य सडक चाहिँ एउटा चाहिँ यातायातको क्षेत्रमा जोड्नका लागि सडक सञ्जालको व्यवस्थित ढङ्गले चाहिँ एउटा योजना अवधारणाहरू अगाडि सारेको छ र यातायातलाई नगरभरि चाहिँ एउटै सञ्जालभित्र चाहिँ गरेर सम्पूर्ण नगरवासीहरू वडा नम्बर 1 वडा नम्बर 10 नै सञ्जालमा जोड्नका लागि एउटा चाहिँ मास्टर प्लान, एउटा योजनाहरू बनाएको छ। त्यस्तै खानेपानीलाई सम्पूर्ण क्षेत्रमा गर्नका लागि, विस्तार गर्नका लागि, स्वच्छ पिउने पानी उपलब्ध गराउनका लागि खानेपानी कार्यालयसँग, खानेपानी साना सहरी खानेपानी योजनासँग र वितरण नगरपालिकाको समन्वयमा भर्खरै यो योजना बनाएर यसलाई चाहिँ विस्तार गर्नका लागि, साझेदारीमा अगाडि बढाउनका लागि विशेष पहल गरिएको छ। त्यस्तै सञ्चारको क्षेत्रमा र यातायातको क्षेत्रमा र विद्युत विस्तार गर्नका लागि बिर्तामोड वार्डका 10 वडाका लागि विद्युत कार्यालयसँग चाहिँ समन्वय गरेर विशेष योजना बनाएको छ र प्रत्यक्ष रोजगारमा जोडेर जनताहरूलाई आत्मनिर्भर बनाउनका लागि बिर्तामोड नगरपालिकाले कृषि क्षेत्र लगायत पशुपालन र विभिन्न व्यवसायहरूलाई चाहिँ प्रोत्साहन गर्ने कार्यक्रम बनाएको छ र त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि अहिले नगर अस्पतालले यहाँका नागरिकहरूलाई मात्रै नभएर पहाडबाट विभिन्न ठाउँबाट बचाइसराई गएर आएका यहाँका सहरवासीहरूलाई पनि स्वास्थ्यको क्षेत्रमा यहाँ नगर अस्पतालले दैनिक 400-500 बिरामीहरूलाई चाहिँ सेवा उपलब्ध गराउँदै आएको छ। शिक्षाको क्षेत्रमा पनि यहाँ लगानी भएका 18 सरकारी विद्यालयहरूलाई चाहिँ नगरपालिकाको समन्वय र सङ्घ प्रदेशसँग समन्वय गरेर शिक्षाको क्षेत्रमा पनि विशेष अलिकति केही सुधार भएको छ। त्यसको पछिल्लो उदाहरण भनेको वीरतामन नगरपालिकाको वडा नम्बर 5 देवी मावि, त्यस्तै मन माया मावि लगायत गारामणिको दुर्गा मामी लगायतमा हिजोको दिनभन्दा आज धेरै स्तर उन्नति शैक्षिक गुणस्तर अगाडि बढेको अवस्था छ।
ओम सर, यहाँ यही जोडौँ, जस्तै शिक्षाको कुरा गर्नुभयो, योभन्दा अघिल्लो एससीमा राम्रो रिजल्ट ल्याएको, तर यो वर्षको रिजल्टलाई तपाईँले हेर्नुहुन्छ भने दुईचोटि इक्जाम गराउँदा पनि पहिलेको जस्तो तुलनामा पुगेको छैन। सामुदायिक विद्यालयको रिजल्ट खस्किँदो क्रममा छ, दिन प्रतिदिन लगानी चाहिँ बढ्ने तर रिजल्ट चाहिँ खस्किने, यो किन के कारण भएको होला जस्तो लाग्छ?
यसमा विभिन्न कारणहरू छन्। एक त पहिलो कारण भनेको चाहिँ यसलाई राज्यको शैक्षिक नीति नै अलिकति स्पष्ट छैन, गलत छ र यसलाई चाहिँ परिमार्जन गर्नुपर्छ। पाठ्यक्रमलाई पनि देशकाल परिस्थिति सुहाउँदिलो सिप मूलक खालको भोलि रोजगारमा जोडिने गरेको चाहिँ पाठ्यक्रमहरूलाई पनि परिवर्तन सुधार गर्नुपर्ने अवस्था देखिन्छ राज्यले। यो विषयमा नगरपालिकाको भन्दा पनि राज्यकै भूमिका महत्त्वपूर्ण रहन्छ। अर्को कारण भनेको चाहिँ अभिभावकहरू, हामी अभिभावकहरूले पनि अहिले आएर शिक्षा क्षेत्रमा हामीले अभिभावकहरूले विद्यार्थीलाई विद्यालयमा पठाइदिन्छौँ, विद्यालयमा पठाइसकेपछि पढौँ पढेन त्यसलाई हामी फलोअप गर्दैनौँ। हामी विद्यालयमा कहिले पनि कुनै पनि अभिभावकहरू हामी पुगेका छैनौँ, झोला बोकेर हामी पठाइदिन्छौँ, बच्चा जान्छ जाँदैन, होमवर्क गरौँ गरेन, अब त्यो विषयमा हामी ध्यानपूर्वक गरेकै छैनौँ। हामीले विद्यालयमा पठाइदिइसकेपछि सक ऊ पढो आयो भन्ने विश्वस्तमा छौँ। यसले गर्दाखेरि पनि दोस्रो कारण यो हुनसक्छ। तेस्रो कुरा भनेको चाहिँ कतिपय ठाउँमा चाहिँ अलिकति यो शैक्षिक जगतमा यो शिक्षकहरूबाट पनि केही कमी कमजोरीहरू आएका छन्। आफ्नो विषयवस्तुहरू भन्दा पनि बाहिरी विषयमा धेर नलेज लगाउने, अहिले आएर चाहिँ आफ्नो कर्तव्य के हो, कर्तव्यबाट पनि हामी विमुख भएका छौँ, अभिभावक पनि भएका छौँ, शिक्षकहरू पनि भएका छौँ, सबै नभए पनि केही हामी विमुख भएका छौँ। र बालबालिकाहरूले पनि अहिले मोबाइल र यो मोबाइल फोन लगायत अब चाहिँ यातायात र यी विविध कुराहरूले चाहिँ यो दुरुपयोगका कारणले गर्दाखेरि पनि शैक्षिक अवस्था अलिकति खस्किँदो अवस्थामा छ। तुलनात्मक रूपमा चाहिँ हिजोको रिजल्ट गत सालको रिजल्ट भन्दा यो सालको रिजल्ट घटेकै अवस्था हो र घटेका कारणले गर्दाखेरि पनि एउटा घट्यो। यसका लागि चाहिँ शिक्षक, अभिभावक र स्थानीय सरकार लगायत सबैको एउटा समन्वयकारी भूमिकाले मात्रै शैक्षिक गुणस्तरमा अपेक्षाकृत आशा गर्न सकिन्छ।
ओम सर, अब यो लगभग 8 समय भनौँ न, तपाईँहरूको तेस्रो कार्यकाल चल्दैछ, अहिले तेस्रो वर्ष चल्दैछ, यी 8 पनि बिर्तामोडका मुख्य समस्यामा चाहिँ तपाईँहरूले प्रभावकारी काम गर्न सकिरहेको छैन जनप्रतिनिधिले त्यहाँ भन्ने कुरा छ। जस्तै फोहोरलाई दिगो व्यवस्थापनको कुरा होइन, अहिले पनि चाहिँ जनताका खाली जमिनहरूमा अथवा जहाँ पायो त्यहीँ फोहोर चाहिँ विसर्जन गर्ने अवस्था, त्यसलाई व्यवस्थित ल्यान्ड साइटको अथवा डम्पिङ साइटको व्यवस्था गर्न नसकेको कुरा, बिर्तामोडको लथालिङ्ग पार्किङ, अहिले बिर्तामोडमा चाहिँ किनमेलमा आउनु पर्यो भने सडकभरि जाम भएर पार्किङको कुनै व्यवस्था गर्न सकिएको छैन, सार्वजनिक शौचालयको कुराहरू प्रत्येक साल उठ्छन्, कृषि बजारलाई व्यवस्थित गर्ने कुरा, त्यहाँ चाहिँ स्थानीय चाहिँ उत्पादनलाई प्राथमिकता दिने कुरा, विषादी परीक्षणका कुराहरूदेखि लिएर अहिले बुधबारे चाहिँ जुन तपाईँहरूले पहिले त्यहाँका टहराहरू जनप्रतिनिधिहरूले चाहिँ हटाउनुभयो, त्यस पछाडिको त्यहाँ चाहिँ संरचना बन्ने कुराहरूदेखि लिएर तपाईँहरूले त चुनावी नारै बनाउनु भएको थियो नि, रात्रिकालीन बजार सञ्चालन गर्ने होइन, अहिले बिर्तामोड 7-8 नै बन्द हुन्छ, यी यावत कुराहरू, शान्ति सुरक्षाको कुराहरू पनि छन्, अहिले एकदमै लागु औषधको चाहिँ बेहाल विकृति बन्दै गएको छ, यस्तो अवस्थामा चाहिँ अझै पनि जनप्रतिनिधि त्यहाँ चाहिँ पुग्न सकेनन् भन्ने जनताको गुनासो छ, के भन्नुहुन्छ?
यो विषयमा चाहिँ हामीले यो जो फोहोर मैलाको कुरा गर्नुभयो पुष्प सरले, फोहोर मैला विसर्जन गर्ने जस्तो अत्यन्तै ठुलो एउटा चुनौतीपूर्ण विषय रहेछ। राज्यको हिजो पुनर्संरचना गरिरहँदा नेपाललाई जम्मा 753 निकायमा चाहिँ तहमा स्थानीय तह स्थानीय सरकारको जुन भूगोल बनाइरहँदाखेरि हामीले त्यो कारणलाई चाहिँ बुझौँ कि त्योभित्र नगरपालिका त्यो स्थानीय तह बनाउँदाभित्र त्यहाँभित्र जनतालाई चाहिने आवश्यक कुराहरू खाने पानी बिजुली वन जङ्गल लगायत सम्पूर्ण कुराहरू चाहिँ त्यहाँ छन् छैनन् त्यो विषयलाई चाहिँ अवैज्ञानिक ढङ्गको जुन राज्यको पुनर्संरचना भएको कुराहरू चाहिँ हाम्रो संविधानले त्यसलाई चाहिँ परिकल्पना हाम्रो नेतृत्वले अथवा संविधान निर्माण गर्दाखेरि यसलाई राज्यको पुनर्संरचना गर्दाखेरि नै गल्ती गरेको कुराहरू महसुस गरेकै कारणले गर्दाखेरि अहिले पछिल्लो नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले चाहिँ राज्यको राज्यलाई चाहिँ पालिकाहरूलाई घटाउने र ओडा बढाउने जुन अवधारणा ल्याएको थियो यसले मात्रै स्थायी रूपमा चाहिँ फोहोर मैलाको व्यवस्थापन चाहिँ अन्य विषयहरूलाई चाहिँ सम्बोधन गर्छ भन्ने कुरा हामीले महसुस गरेकै कारणले गर्दाखेरि हामी आशा गरौँ यो संविधान परिवर्तन भइसकेपछि केही संशोधन भइसकेपछि संशोधन भइसकेपछि त्यसलाई चाहिँ पालिका बढो भने हामीले कुनै न कुनै जस्तो अर्जुनधारा नगरपालिका र वीरतमन नगरपालिकालाई अथवा अन्य कुनै नगरपालिकालाई भूगोल जोडिएका नगरपालिकाहरूलाई बनाएर नगरपालिकाहरूको चाहिँ त्यसमा वन जङ्गल खोला आदि इत्यादि सबै विषयमा समग्र विषयमा चाहिँ बनाउन सक्यो भने मात्रै सबै जनताहरूको अपेक्षालाई चाहिँ पुरा गर्न सकिन्छ। वीरतमन नगरपालिका 10 वार्डभित्र जम्मा 3-4 साना सासाना खोल्सा छन् लगायत सबै अब त्यस्तो खालको चाहिँ खोला नालाहरू पनि छैन। बालुवाको समस्या छ, गिटीको समस्या छ, ढुङ्गाको समस्या छ, वन जङ्गलका समस्या छन्, विविध समस्याका कारणले गर्दाखेरि यसलाई चाहिँ टेम्पोररी स्थायी रूपमा समस्या समाधान गर्नका लागि सकिरहेको अवस्था छैन फोहोर मैलाको अवस्थाको विषयमा। र अब त्यस्तै यत्रो 8 अवधिमा पनि केही काम हुन सकेन भन्ने जनताले
प्रमुख काम चाहिँ प्रमुख काम भन्दैछु काम धेरै भएका छन् वीरतमन काम नभएको
भए अहिलेको म यो 8 अगाडिको चित्र वीरतमन नगरपालिका जस्तो गाह्रामुनि जाँदाखेरिको जस्तो मुक्तिचोकदेखि दक्षिणपट्टि लाग्दाखेरिको अहिले असोजको बेलामा पनि त्यहाँ पानी परेर मान्छे हिँड्न आवाजाज गर्नका लागि चाहिँ एउटा ढुङ्गा नै चाहिने अवस्था थियो। त्यो अवस्था अहिले हेर्दाखेरि आकाश पातालको फरक देखिन्छ। त्यस्तै अब भित्र वीरतमन वार्डका 10 सडकहरूभित्र यातायातका क्षेत्रमा, सञ्चारका क्षेत्रमा, शिक्षाका क्षेत्रमा, कृषिको क्षेत्रमा, यावत क्षेत्रमा ठुलो परिवर्तन भएको चाहिँ देखिन्छ। वास्तवमा हामीले हाम्रो मानवीय स्वभाव पुरानो कुराहरूलाई भुल्दै नयाँ नयाँ कुराहरूलाई चाहिँ मात्रै अनुभूत गर्दै जाने मानवीय स्वभाव पनि हो। वास्तवमा असन्तुष्टिका कारणले गर्दा थप विकास पनि हुनसक्छ, त्यो स्वाभाविकै रूपमा हो। जनताले अपेक्षा गरेका सबै कामहरू एकैचोटि पुरा हुन सक्दैनन्, यो स्वाभाविक कुरा हो। त्यस्तै अब कृषिको क्षेत्रमा पनि, सिँचाइको क्षेत्रमा पनि यहाँको मुख्य बजेट लगानी गरेको छ र त्यो बजेटका आधारमा चाहिँ अहिले आएर कृषि थोक बजारमा नयाँ नेतृत्व आइसकेपछि अहिले विभिन्न ठाउँबाट आएर अहिले चाहिँ यहाँ कृषिका छवटा चाहिँ पसलहरू चाहिँ विषादीरहित पसलहरू चाहिँ नगरपालिकाको लगानीमा र यहाँ हाम्रो नागरिकहरू समन्वयमा वीरतमन वडा नम्बर 5 पनि तमोट टोल र पाथिबार टोलमा चाहिँ सञ्चालन भइरहेछ। यिनीहरूले गर्दाखेरि पनि कम्तीमा पनि स्थानीय उत्पादन आएर चाहिँ यहाँ जनताले एउटा सुपथ मूल्यमा खान पाइरहेछन् र अन्य ठाउँमा पनि उत्पादक किसानहरूले पनि सही मूल्य पाइरहेछन्। अब कृषि त बजारभित्र पनि अहिले पहिलाभन्दा अलिकति केही थप व्यवस्थित भएको छ तर एक अर्का बिचको विश्वासको सङ्कट, विश्वासको वातावरण चाहिँ बनाउन नसक्ने यो सङ्घ संस्था बिच कसैको केही पनि कसैभित्र पनि आग्रह पूर्वाग्रह गर्नु हुँदैन भन्ने हाम्रो मानसिकता नभएका कारणले गर्दाखेरि अहिले हामी एक ठाउँमा उभिएर काम गर्न नसकिरहेको अवस्था छ।
जस्तै यो बुधबारे हटियामा चाहिँ तपाईँहरूले जस्तै टहराहरू खाली गराउनु भयो, त्यहाँ रहेका पसलहरू खाली गराउनु भयो, बजेटको सुनिश्चितता भएको छ। हामी चाहिँ यसै सालदेखि चाहिँ त्यहाँ चाहिँ बहुतले भवन बनाउने र वीरतमोडको पार्किङलाई त्यहाँ व्यवस्थित गर्ने र त्यहाँ धेरै व्यवसायीहरूलाई त्यहाँ चाहिँ अवसर दिने भनेर तपाईँहरूले भवन चाहिँ त्यहाँ चाहिँ टहराहरू खाली गराइएको थियो। अझै पनि बजेट सुनिश्चितता भएको हामीले खबर पाएका छैनौँ, के हुँदैछ सर त्यहाँको अवस्था?
आबमा यसलाई चाहिँ गत आबमै यसलाई बजेटलाई चाहिँ कार्यान्वयन गरेर कृषि चोक जुन बुधबारे हटियालाई व्यवस्थित बनाउने भन्ने विषयमा चाहिँ यहाँबाट पटक पटक तागिता गरेर अथवा बजेटको माग गरेकै हो। त गर्दाखेरि गत वर्षमा जति चाहिँ यहाँ त्यो बजेट व्यवस्थापन हुन सकेन, पहिलो कुरा त यो बुधबारे हटिया को 1 3 जग्गालाई जग्गाको जुन डिजाइन छ, त्यो डिजाइनको विषयमा अलिकति कस्तो बनाउने त, तिन चारवटा डिजाइन मध्येमा कुन डिजाइनलाई फिक्स गर्ने भन्ने विषयमा चाहिँ अब त्यो चाहिँ नि निश्चित त्यो नभएका कारणले गर्दाखेरि केही ढिलो भयो। यो आर्थिक वर्ष 81-82 चाहिँ यसलाई चाहिँ बजेटको व्यवस्थापन गरेर यसलाई अगाडि बढाउने भन्ने विषयमा छ। यसमा एक त राज्यको सरकार स्थायी सरकार नभएका कारणले गर्दाखेरि एउटा सरकार आउँछ, एउटा सरकार आउने बित्तिकै एउटा सरकारले बजेट निर्माण गर्छ, अर्का सरकारले फेरि त्यसलाई चाहिँ अर्को आर्थिक वर्ष त्यही आर्थिक वर्षमा अर्को बजेट ल्याइदिन्छ। त्यस कारणले गर्दाखेरि अलिकति स्थायी सरकार भएको छैन। आशा गरौँ अब स्थायी सरकार आएको छ, यही सरकारले निरन्तरता भयो भने पक्कै पनि यो आवमा यो कामको सुरुवात हुन्छ भन्ने विश्वास लागेको छ।
अब एउटा अहिले पनि चर्चा हुन्छ धेरै, बिर्तामोड नगरपालिकाले चाहिँ एउटै कम्पनीबाट मात्रै पेभर्स खरिद गरेर लगायो, यहाँ चाहिँ पेभर्समा कमिसन लिने लोभमा चाहिँ एउटै कम्पनीलाई मात्रै अवसर दियो भन्ने व्यवसायीको पनि गुनासो छ, र यो पेभर्स प्रतिको मोह चाहिँ किन बढेको होला, यस विषयमा पनि प्रश्न बनाइदिनु न।
हाम्रो यो पेभर्स जहाँसम्म खरिद गरेर बिर्तामोड नगरपालिकाले कमिसन खान्छन्, मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य भन्ने गरेको कुरा छ। यो यो कुरा चाहिँ कुनै पनि योजना चाहिँ वडाले र नगर परिषदबाट योजना छनौट हुन्छ र बजेट विनियोजन हुन्छ। विनियोजन भइसकेपछि साउन भदौदेखि चाहिँ उपभोक्त समिति हरेक योजनामा वडाबाट परेको, नगरबाट परेको, सङ्घ प्रदेशबाट परेको बजेटको उपभोक्ता समिति गठन हुन्छ। उपभोक्ता समिति गठन गरिसकेपछि त्यो वडामा परेका योजनाहरू वडामा समाता हुन्छन्, नगरमा परेका योजनाहरू नगरमा समाता हुन्छन् र 50 लाखभन्दा माथिका चाहिँ सङ्घ प्रदेशबाट परेका नगरबाट परेका चाहिँ टेन्डर सिस्टममा हुन्छ। र ठेक्का सिस्टमबाट हुने त अब त्यसमा चाहिँ कमिसन के हुन्छ भनेर नाफाकै लागि ठेकेदारले टेन्डर हालेका हुन्छन्। अब नगरपालिका र वडाका वडामा भएकालाई चाहिँ उपभोक्ताहरूले सुपथ मूल्यमा गुणस्तरीय एनएच प्राप्त जुनसुकै ठाउँबाट मेचीदेखि महाकालीसम्मका भए पनि गुणस्तर चिन्ह भएका गुणस्तर प्राप्त नेपाल सरकारले मान्यता प्राप्त पेभर्स लगाउनका लागि कसैले पनि रोकेको छैन। त्यो कुनै पनि उपभोक्ताहरूले चाहिँ कसैलाई पनि कसैले पनि म त्यहाँबाट केनर ल्याउने म जान्छु भन्दैन। अब त्यस कारणले गर्दाखेरि कसैलाई कमिसन पनि हुँदैन, त्यो कुरै मात्रै हो। त्यसले चाहिँ त्यो खरिद गरेर ल्याउनका लागि सबैलाई सम्झौता छ, सबैले आफ्नो तरिकाले खरिद गर्न ल्याउन पाउँछन् र पछिल्लो त्यसमा कसैलाई पनि 1 रुपियाँ पनि कमिसन हुन्छ भन्ने मलाई चाहिँ विश्वास लाग्दैन र हुँदैन पनि। र जहाँसम्म पेभर्सको मह छ पुष्प सर, जहाँ पिच गरेका हामीले पनि बिर्तामोड नगरपालिकाका विभिन्न ठाउँमा पिच गरेर पनि हेऱ्यौँ, पिच चाहिँ कि पर्याप्त बजेट भएर राजमार्ग हाइवे स्ट्यान्डर्डले पिच गर्नु पर्यो, त्यो गर्नका लागि सम्भावना छैन। त्यो एक किलोमिटर पिच गर्न कम्तीमा 5 करोड चाहिन्छ, तर हामी चाहिँ बिर्तामोड नगरपालिकाले 1 किलोमिटर पिच गर्नका लागि 1 करोडमा गर्छौँ, अनि 1 करोडमा गरेको पिचले चाहिँ त्यही अनुसार थाम्छ। 2 वर्ष 10 वर्ष जति थाम्नुपर्ने हो त्यसको चाहिँ त्यही प्रतिशतको आधारले मात्रै थाम्छ। अब पेभर्स लगाएका भित्री सडक बाहिरी सडक अहिले जस्तो कन्काई रोडमा पनि हामीले पेभर्स लगायौँ, पेभर्स लगाउँदाखेरि त्यहाँका केही उपभोक्ताहरूले चाहिँ यो लगाउनु हुँदैन पिच गर्नुपर्छ भनेर भनिरहेको अवस्थामा हामीले त्योभन्दा अघिल्लो आवामा बनाएको जस्तो सुब्बाचोकभन्दा उँभोको पिच ठाउँ ठाउँमै भत्किसकेको छ। 2-3 वर्ष भएको छ नि, 3 वर्षमै पिच भत्किसकेको छ। अहिले पेभर्स व्यवस्थित ढङ्गले लागेको छ र पेभर्सको चाहिँ जुन ब्लक भत्क्यो त्यही ब्लक मात्रै किनेर ल्याएर फेर्न मिल्दछ सक्दो रहेछ। त्यसमा पनि कम्पनीले 5 वर्षसम्म यो सम्झौता गरेर 5 वर्षसम्म कुनै पनि टुटफुट भयो अथवा केही भत्क्यो भने त्यस्ता कम्पनीलाई सम्झौता गरेर 5 वर्षसम्म उपभोक्तासँग र कम्पनी बिचको सम्झौताको आधारमा 5 वर्षसम्म मर्मत गर्ने पनि ग्यारेन्टी हुन्छ। त्यस कारणले गर्दाखेरि पेभर्स बढेको, पेभर्सको प्रतिको उपभोक्ताहरूको मह बढेको हुनसक्छ।
जस्तै अब अलिकति 5 नम्बर वडाभित्रको कुराकानी गरौँ, 5 नम्बर वडामा विशेष त यो कृषि बजारलाई चाहिँ निरन्तर विषादी जाँचको लागि तपाईँहरूले पहल गर्नुभएको थियो, अहिले पनि त्यो कार्य चाहिँ अगाडि बढेन र चाहिँ पारिका विषादी युक्त चाहिँ सागसब्जीहरू चाहिँ हामीले खानु परिरहेछ, यसलाई चाहिँ निरन्तरता दिन सके, त्यहाँ प्राविधिकहरूको व्यवस्थापन गर्न सके, मेसिनहरू चाहिँ जडान गर्न सके, उपभोक्ताले चाहिँ आफ्नो स्वास्थ्यमा ऊ गर्न सक्थे भन्ने खालको एक किसिमको बुझाइ छ, के भन्नुहुन्छ यस विषयमा चाहिँ के गर्दै हुनुहुन्छ?
यस विषयमा बिरतामोड नगरपालिकाको कृषि शाखाद्वारा विषादी चाहिँलाई न्यूनीकरण गर्ने विषयमा विशेष पहल गरेर विशेष कृषि क्षेत्र बिरतामोड 7, 8, 9, 10 कृषकहरूलाई विभिन्न खालका प्रशिक्षणहरू र विषादीबाट हुने मानवीय स्वास्थ्यलाई हानि पर्ने विषयमा विविध ठाउँमा चाहिँ यो विषयमा चाहिँ अन्तर्क्रिया कार्यक्रमहरू र कार्यक्रमै राखेर रा पनि प्रशिक्षण कार्यक्रम राखेर रा। हाम्रो राजेन्द्र सर हुनुहुन्छ, राजेन्द्र
कडरिया
सरले चाहिँ यो विषयमा चाहिँ सबै ठाउँमा उहाँको सम्पूर्ण समय नै यो विषयमा चाहिँ किसानहरूलाई कसरी उत्पादनमा बढी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा अवरात्र खट्नु भएको छ र यसलाई चाहिँ न्यूनीकरण गर्ने विषयमा र त्यो उत्पादित वस्तुहरूलाई पनि उपभोक्ता उत्पादन गर्ने कृषकहरूले पनि सही मूल्य पाऊ र उपभोक्ताहरूले पनि सही मूल्यमा खान पाउन् भनेर विभिन्न ठाउँमा अघि मैले पनि कुरा गरिसकेँ। 6 चाहिँ कृषि सँग साझेदार गरेर चाहिँ स्थानीय सामुदायिक कृषि पसलहरू फलफुल पसलहरू सब्जी पसलहरू चाहिँ स्थापना गरेका छन् र कृषि थोकभित्र नियमित रूपमा यहाँको सबैभन्दा उत्कृष्ट मेसिनद्वारा अब विषादी परीक्षण गरिन्छ र यो विषादी परीक्षण गर्नका लागि इस्लाम अनुसारी जो हुनुहुन्छ इस्लाम अनुसारी लगायत त्यहाँ स्टाफहरूले दैनिक रूपमा त्यसलाई चाहिँ सूचना आज फल्नु चिजमा यति विषादी छ, फल्नु चिजमा यति विषादी छ, फल्नु सागसब्जीमा यति विषादी छ भन्ने विषयमा दैनिक रूपमा परीक्षण भइरहेको अवस्था छ। भर्खरै मात्रै कोलामा विषादी जुन अस्ति एउटा हाकारमा थियो, कोलामा कृषकहरूबाट उत्पादन इलाम जिल्ला चिसापानीहरू ल्याएको कोलामा विषादीको मात्रा चाहिँ 45 रह्यो भन्ने छ, जबकि 35 मुनिको विषादी भएको कुरा मात्रै खान योग्य हुन्छ भनेर त्यसलाई प्रमाणित गरेको छ र त्यो 45 भएको कारणले गर्दाखेरि त्यसलाई 3 राखिसकेपछि त्यसको विषादीको मात्रा आफै घटेर जान्छ र कुनै पनि विषादी प्रयोग गरेको चिजलाई चाहिँ 4-5 2-3 राखेर मात्रै खायो भने मात्रै त्यसको कुराहरू हुन्छ भन्ने छ र अहिले विषादी परीक्षण गर्ने विषयमा विशेष दैनिक रूपमा लागिरहेको छ र कतिपय ठाउँमा चाहिँ अब हामीले छिमेकी मुलुक भारतबाट आएको चिजहरू चाहिँ अब कतिपय विषादीको मात्रा अत्यन्तै धेरै रहेको देखिन्छ तर नेपालमा उत्पादित नेपाली किसानहरूले उत्पादन गरेका अथवा त्यसमा चाहिँ झापा जिल्लामा बिरतामोड नगरपालिकामा अथवा इलाम जिल्लाले उत्पादन गरेका विषादीको मात्रा चाहिँ प्रत्येक साल प्रत्येक फसलमा चाहिँ विषादीको मात्रा घट्दै गएको अवस्था छ र यसलाई प्रभावकारी ढङ्गले अझै पनि विषादीको मात्रालाई कम गरेर मानवीय स्वास्थ्यलाई चाहिँ स्वास्थ्यमा जोखिम आउने कुराहरूलाई न्यूनीकरण गर्नका लागि बिरतामोड नगरपालिका वडा नगरपा बिरतामोड नगरपालिकाले विशेष योजना बनाएर अगाडि बढेर जनताको स्वास्थ्यलाई चाहिँ स्वास्थ्यको अवस्थालाई चाहिँ विशेष ध्यान दिने कार्यक्रम बनाउने पनि प्रतिबद्धता जाहेर गर्न गर्दछु।
जस्तै अब अन्त्यमा तपाईँहरूको नीति तथा कार्यक्रम चालु आर्थिक वर्षको पनि तपाईँहरूले ल्याउनु भएको छ, वडाको पनि बनेको होला, अब वार्ड नम्बर 5 चाहिँ यस वर्ष नयाँ योजनाहरू के आउँछन् र जनताहरूलाई जनताहरूको जुन भावना छ जनताहरूको जुन माग छ ती कुराहरूलाई चाहिँ कतिको सम्बोधन गर्ने गरी तपाईँहरूले यसपालि नीति कार्यक्रम बनाउनु भएको छ, के छ अवस्था?
अब हामीले चाहिँ यो एउटा मानवीय विषयमा चाहिँ जस्तो सामाजिक सेवा विषयमा चाहिँ बाल बालिका युवा तथा ज्येष्ठ नागरिक कार्यक्रम भनेर चाहिँ एउटा कार्यक्रम ल्याएका छौँ र त्यो 2 लाख रुपियाँको बजेटमा छ। त्यस्तै अब चाहिँ आदिवासी जनजाति उत्थान कार्यक्रम भनेर गत साल चाहिँ हामीले ड्राइभिङ मोटर ड्राइभिङ ट्रेनिङ दुईवटा आर्थिक वर्षले चाहिँ वर्षमा चाहिँ आदिवासी जनजातिहरूका युवा युवतीहरूलाई चाहिँ मोटर ड्राइभिङ तालिम दिएर चाहिँ रोजगारसँग सिपलाई रोजगारसँग श्रमलाई रोजगारसँग जोड्ने कार्यक्रम रहेछ। त्यस्तै महिला सशक्त तथा आय आर्जन कार्यक्रम गर्ने विषयमा नौमती बाजार सिकाएर यहाँ त बिताउन नगरपालिका वार्ड नम्बर 5 2 महिला बाजा नौमती बाजासम्म बनाएको थियो, त्यसले चाहिँ आय आर्जनमा जोडेर अहिले झापा जिल्ला इलाम जिल्लासम्म पनि प्रशिक्षणको रूपमा पनि बेताउन नगरपालिका 5 वार्डका आमा दिदी बहिनीहरूले चाहिँ सिकाइरहेका छन्। दलित लक्षित कार्यक्रम भनेर चाहिँ अहिले हामीले यो मन्टेश्वरी तालिम दिएर चाहिँ मन्टेश्वरी तालिम चाहिँ नोभा एजुकेसनसँग चाहिँ हाम्रो बिरतामोड 5 समुदाय गरेर यहाँ मन्टेश्वरी तालिम गरेर जहाँ जहाँ मन्टेश्वरीका शिक्षक शिक्षिकाहरू अभाव छन् ती दलित जातिका महिलाहरूलाई चाहिँ हाम्रा नानीहरूलाई झनै त्यसमा पनि एउटा रोजगारसँग जोड्ने कार्यक्रम वितरण प्राप्त गरेको छ। जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ व्हील चेयरहरू वितरण गरेर उनीहरूलाई चाहिँ क्षमता अभिवृद्धि गर्ने रोजगारका कार्यक्रमहरू पनि अगाडि बढाएका छन्। युवा तथा खेलकुद विकास कार्यक्रमहरूका विषयमा पनि विभिन्न के अरे अन्तरवडा र विभिन्न खालका खेलकुदहरू भलिबल फुटबल लगायत विभिन्न खेलका खेलको क्षेत्रमा छुट्याएको छ। टोल विकास संस्था जम्मा 48 टोल विकास संस्था छन्। यिनीहरूलाई टोल विकास संस्थालाई व्यवस्थापन गर्नका लागि पनि बजेटको व्यवस्थापन गरेर हरेक टोल विकास संस्थाको एउटा सञ्जाल बनाएको छ र सूचना तत्कालै त्यहाँ हामी प्रसारण गर्दछौँ र यो वृन्दावन नगरपालिकालाई उत्कृष्ट बनाउनका लागि हामीले यो नेपालका विभिन्न ठाउँका भूभागहरूमा अध्ययन अवलोकन गरेर पनि जस्तो पोखरा नगरपालिका भए र यता विभिन्न खालका पालिकाहरूमा गएर त्यहाँका न्याय प्रशासनहरू सामाजिक विकासहरू मेलमिलाप केन्द्रहरू फोहोर मैला व्यवस्थापन र पूर्वाधार विकासका चाहिँ के कसरी गरेका छन् भन्ने विषयलाई चाहिँ अन्यका नमुनालाई पनि ल्याएर यहाँ हामी यो आर्थिक वर्षदेखि परीक्षण गर्ने कुरामा छौँ। लागु औषध तथा दुर्व्यसनी हबै भनेको छ वृन्दावन नगरपालिका वार्ड नम्बर 5 साँच्चै हो भन्ने भने लागु औषधको चाहिँ एउटा सबैभन्दा ठुलो राजधानी केन्द्रबिन्दु नै बनाएको छ। यसलाई न्यूनीकरण गर्नका लागि लागु औषध सम्बन्धी चाहिँ इलाकासँग मिलेर र यहाँका त्यो उद्देश्य मिल्ने सङ्घ संस्थासँग मिलेर लागु औषध दुर्व्यसनीलाई न्यूनीकरण गर्ने कार्यक्रम वृन्दावन वडा नम्बर 5 ल्याएको छ। धर्म कला साहित्य तथा संस्कृतिहरूको विषयमा पनि हामीले सबै धर्म कला संस्कृति साहित्य चाहिँ हाम्रा नेपालीहरूका समा साझा सम्पत्ति हुन् भनेर यिनीहरूमा पनि लगानी गरेका छ तानु अनि त्यस्तै अब विभिन्न क्षेत्रमा चाहिँ हामीले गरेका छौँ। र महत्त्वपूर्ण कुरा चाहिँ के छ भनेदेखि यहाँ वृन्दावन नगरपालिका वार्ड नम्बर 5 चाहिँ हरेक 10 वार्डमा मेलमिलाप केन्द्रहरू छन् र मेलमिलाप केन्द्रको रूपमा वृन्दावन नगरपालिका वार्ड नम्बर 5 विगत 7 वर्षदेखि म सदस्य थिएँ, अहिले मेलमिलाप केन्द्रको संयोजक रहेको छु र यहाँ वर्षमा करिब करिब 150-200 मुद्दाहरू चाहिँ विवादहरू दर्ता हुन्छन् र यी विवादहरूलाई समाधान गर्नका लागि घर सात सिमानाका झगडा छन् र पानी बाटोमा झारेका र सार्वजनिक व्यक्तिगत र सामूहिक जग्गाहरूमा चाहिँ अपचलन गरेका मिचेका र यस्ता यस्ता विषयमा पनि छन् र सबैभन्दा जल्लो बल्लो रूपमा चाहिँ लेनदेनका व्यवहारहरू छन् र लेनदेनका व्यवहारहरूका धेरै निवेदनहरू आउँछन् र धेरै निवेदनहरूलाई न्यूनीकरण गर्नका लागि हाम्रो वृन्दावन नगरपालिका वार्ड नम्बर 5 चाहिँ कृषि चोक बजारभित्र रहेको जम्मा 3 साँगुरा कोठामा वडा कार्यालय सञ्चालन भइरहेको छ र मेलमिलाप केन्द्र यहाँ को पर्याप्त छलफल गर्ने ठाउँ छैन र वृन्दावन नगरपालिका वार्ड नम्बर 5 वडा कार्यालय जस्तो वडा कार्यालय छैन र वडा कार्यालय चाहिँ नभएका कारणले गर्दाखेरि साह्रै ठुलो असुविधाका साथ जनताहरूलाई सेवा प्रदान गरिरहेको अवस्था छ र पूर्वाधार विकासको क्षेत्रमा चाहिँ वृन्दावन नगरपालिका वडा नम्बर 5 जम्मा 9 योजनाहरू हामीले बजेटको विनियोजन गरेका छौँ र यी 9 बजेट विनियोजन गरेका योजनाहरूलाई चाहिँ यो आर्थिक वर्षमा विभिन्न सानातिना योजनाहरूलाई चाहिँ सञ्चालन गर्नु
हस् अत्यन्तै व्यस्तताका बावजुद पनि समय प्रदान गर्नुभयो र समग्र वृन्दावन वार्ड नम्बर 5 र नगरका विषयमा पनि यहाँले विचार राखिदिनु भयो। समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु सर।
धन्यवाद पुष्प सर, समय समयमा आफ्ना विचारहरू राख्न दिनुभएकोमा यो लोकप्रिय रेडियो भिजनलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। रेडियो भिजनको उन्नति प्रगतिको कामना साथ धन्यवाद सर।
उहाँ हुनुहुन्थ्यो वृन्दावन नगरपालिका वार्ड नम्बर 5 वडा सदस्य ओम भक्त सेणाई वृन्दावन नगरपालिकाको पछिल्लो अवस्थाको बारेमा जानकारी दिँदै। हवस् त, आजलाई वृन्दावन खबर यति नै। हामी अर्को हप्ता विशेष प्रसङ्गमा फरक व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि पुष्प विदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।